बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलामुअलैकुम। शिया ऑडियो की जानिब से किताब 50 मौजूआत पर 100 वाक़यात। हर मौजू के ज़ेल में 5 आयात, 5 रिवायात और 2 वाक़यात ऑडियो शक्ल में आपके सामने पेश की जा रही है। आइए अब हम इसकी नवी रिकॉर्डिंग की तरफ चलते हैं। नंबर 30, रियाकारी। आयात नंबर 1, रियाकारी से मना किया गया है। सूरह अनफाल आयत नंबर 47। तर्जुमा, और इन लोगों जैसे ना हो जाओ जो अपने घरों से इतराते हुए और लोगों को दिखाने के लिए निकले और राह खुदा से रोकते रहे कि खुदा इनके आमाल का अहाता किए हुए है। नंबर 2, दिखाने के लिए अमल करने वालों की तबाही। सूरह माउन आयत नंबर 4, 5, 6। तर्जुमा, तो तबाही है उन नमाजियों के लिए जो अपनी नमाजों से गाफिल रहते हैं, दिखाने के लिए अमल करते हैं। नंबर 3, रियाकार की मजम्मत। सूरह बल्द आयत नंबर 6, 7। तर्जुमा, कि वो कहता है कि मैंने बेतहाशा सर्फ किया है, क्या वो गुमान करता है कि उसे किसी ने नहीं देखा। नंबर 4, बदतरीन साथी। सूरह निसा आयत नंबर 38। तर्जुमा, और जो लोग अपने अमवाल को लोगों को दिखाने के लिए खर्च करते हैं और अल्लाह आखरत पर ईमान नहीं रखते, इन्हें मालूम होना चाहिए कि जिसका शैतान साथी हो जाए वो बदतरीन साथी है। नंबर 5, रिया मुनाफिक की सिफत। सूरह निसा आयत नंबर 142। तर्जुमा, मुनाफिकीन खुदा को धोखा देना चाहते हैं और खुदा इनको धोखे में रखने वाला है, और ये नमाज के लिए उठते हैं तो सुस्ती के साथ लोगों को दिखाने के लिए अमल करते हैं और अल्लाह को बहुत कम याद करते हैं। रिवायात नंबर 1, इबादत की आफत। गररुल हुकुम जिल नंबर 1, सफ़ा नंबर 572। हज़रत अली बिन अबी तालिब अलैहिस्सलाम ने फरमाया, इबादत की आफत रियाकारी है। नंबर 2, रियाकारी शिर्क है। गररुल हुकुम जिल नंबर 1, सफ़ा नंबर 576। अमीरुल मोमिनीन अलैहिस्सलाम ने फरमाया, थोड़ी सी भी रियाकारी शिर्क है। नंबर 3, रियाकारी का जाहिर हसीन। गररुल हुकुम जिल नंबर 1, सफ़ा नंबर 575। मौला अली अलैहिस्सलाम ने फरमाया, रियाकार का जाहिर हुसन और इसका बातिन बीमार है। नंबर 5, बग़ैर रिया के अमल अंजाम दो। गररुल हुकुम जिल नंबर 1, सफ़ा नंबर 575। अमीरुल मोमिनीन अलैहिस्सलाम ने फरमाया, रियाकारी और शोहरत तलबी के बग़ैर अमल अंजाम दो, क्योंकि जो खुदा के गैर के लिए अमल करता है तो खुदा इसको इसके हवाले कर देता है जिसके लिए इसने अमल किया था। नंबर 5, रियाकार का अमल बातिल। मीज़ानुल हिकमत जिल नंबर 2, सफ़ा नंबर 1017। हज़रत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, खुदावंदे मताल ऐसा अमल जिसमें ज़र्रा बराबर रिया हो कबूल नहीं करता। तशरी, इस्लाम में रियाकारी बदतरीन सिफत है जिसके बारे में बयान किया गया है कि रोज़ क़यामत रियाकार को इस शख्स के हवाले कर दिया जाएगा जिसके लिए इसने अमल किया, और वो खुदाई जुर्म से महरूम हो जाएगा। यही हाल बखील का भी है जिसके बारे में हज़रत अली अलैहिस्सलाम ने फरमाया कि किस कदर बदनसीब बखील है कि दुनिया में फ़ुकरा जैसे ज़िंदगी गुजारता है और आखरत में रोसा जैसे हिसाब देता है। रियाकारी से जितना हो सकता है इंसान बचे, क्योंकि मामूली सी भी रियाकारी शिर्क शुमार होती है और रियाकार के अमाल बातिल हो जाते हैं। जिनके लिए अमाल बजा लाया है जजा भी उन्हीं से मिलेगी, क्योंकि अमाल खुदा के लिए बजा नहीं लाया था तो किस तरह उसको जजा व पैदाश दे। रिवायत में है कि इमाम सादिक अलैहिस्सलाम ने फरमाया, बरोज़ महशर एक नमाजी शख्स को लाया जाएगा, वो बारगाह इज़्ज़ती में अर्ज़ करेगा, खुदाया मैंने तेरी रजा तलबी के लिए नमाज पढ़ी थी। जवाब में कहा जाएगा, ऐसा नहीं है, बल्कि तूने इसलिए पढ़ी थी कि लोग कहेंगे फ़लाँ शख्स की नमाज कितनी अच्छी है। बस हुक्म होगा इसे जहन्नुम की तरफ ले जाओ। खुदा से दुआ करते हैं बहक़े अली बिन अबी तालिब अलैहिस्सलाम, हमें रियाकारी खुदनुमाई अमल के दिखावे से बचने की तौफीक अता फरमा, आमीन। वाक़यात नंबर 1, रियाकार शख्स। अब्दुल आला सलमा रियाकार शख्स थे। एक रोज़ उसने कहा, लोग समझते हैं कि मैं रियाकार हूँ, हालांकि मैंने कल भी रोज़ा रखा था और आज भी रोज़े से हूँ, और किसी को मैंने नहीं बताया कि मैं रोज़े से हूँ। कंजबीना ए मारूफ, जिल्द नंबर 1, सफ़ा नंबर 505। शद्दाद बिन ओस कहते हैं, मैंने हज़रत पैगंबर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम को रोते हुए देखा। मैंने कहा, आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम क्यों गिरिया कर रहे हैं? फरमाया, अपनी उम्मत पर शिर्क के डर की वजह से मेरी उम्मत के लोग बुत, चांद, सूरज, पत्थर वगैरह की परस्तिश नहीं करेंगे, बल्कि वो लोग अपने अमाल में रियाकारी करेंगे। हजारे वीक हकायत इखलाकी, सफ़ा नंबर 212। नंबर 2, रियाकार के क़यामत में 4 नाम। पैगंबर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम के शागिर्दों में से एक शागिर्द ने हज़रत सल्लल्लाहु अलैहि वालैहि वसल्लम से मुलाकात की और पूछा, क़यामत के दिन निजात का रास्ता किस में है? पैगंबर सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, निजात उस शख्स के लिए है जो कोई खुदा को फरेब धोखा ना दे, वो खुदा को धोखा देना चाहता है, खुदा भी उसको धोखे में रखने वाला है। इसके ज़रिए इससे ईमान को सुलभ करेगा। तरहकीकत इसने अपने आप को धोखा दिया है। पूछा, या रसूल अल्लाह किस तरह खुदा को फरेब देंगे? फरमाया, खुदा ने जो इनको हुक्म दिया है कि मेरे लिए बजा लाएं, वो गैर खुदा के लिए बजा लाएं। रियाकारी से बचो, क्योंकि रिया शिर्के खुदा है, और रियाकार शख्स को क़यामत के दिन 4 नामों से पुकारा जाएगा। नंबर 1, ए काफिर। नंबर 2, ए फाजिर। नंबर 3, ए गादिर धोखेबाज। नंबर 4, ए खासिर नुकसान उठाने वाला। तेरे अमल की कोई अहमियत नहीं और तेरे अमल की जजा ख़त्म कर दी गई है और आज तुझे कोई फ़ायदा नहीं मिलेगा। अपने अमल की जजा इससे लो जिसके लिए अमल किया था। कंजबीनाए मारूफ, जिल नंबर 1, सफ़ा नंबर 505। नंबर 31, ज़बान आयात। नंबर 1, अहमियत ज़ुबान। सूरह नहल आयत नंबर 76। तर्जुमा, और अल्लाह ने एक और मिसाल इन दो इंसानों की बयान की है जिसमें एक गूंगा है और इसके बस में कुछ नहीं है, बल्कि वह खुद अपने मौला के सर पर एक बोझ है कि जिस तरफ भी भेज दे कोई खैर लेकर ना आएगा। तो क्या वो इसके बराबर हो सकता है जो अदल का हुक्म देता है और सीधे रास्ते पर गामजन है? नंबर 2, गुफ्तगू में फसाहत। सूरह तौहा आयत नंबर 27 और 28। तर्जुमा, और मेरी ज़ुबान की गिरा खोल दे कि ये मेरी संवाद समझ सकें। नंबर 3, बदज़ुबानी। सूरह निसा आयत नंबर 148। तर्जुमा, अल्लाह मज़लूम के अलावा किसी की तरफ से भी अलीउल ऐलान बुरा कहने को पसंद नहीं करता और अल्लाह हर बात का सुनने वाला और तमाम हालात का जानने वाला है। नंबर 4, क़यामत में गवाह। सूरह नूर आयत नंबर 24। तर्जुमा, क़यामत के दिन इनके ख़िलाफ़ इनकी ज़ुबानें और इनके हाथ पांव सब गवाही देंगे कि क्या कर रहे थे। नंबर 5, इंसान अपनी ज़ुबान का ज़िम्मेदार है। सूरह मरियम आयत नंबर 79-80। तर्जुमा, हरगिज़ ऐसा नहीं है, हम इनकी बातों को दर्ज कर रहे हैं और इसके अजाब में भी और इजाफा कर रहे हैं, और इसके माल औलाद को हम ही मालिक होंगे और ये हमारी बारगाह में अकेला हाजिर होगा। रिवायात। नंबर 1, मयार ज़बान। गररुल हुकुम, जिल नंबर 2, सफ़ा नंबर 507। इमामुल मुत्तकीन अली अलैहिस्सलाम ने फरमाया, ज़ुबान इंसान का पैमाना और मयार है। नंबर 2, तर्जुमाने अकल। गररुल हुकुम, जिल नंबर 2, सफ़ा नंबर 507। हज़रत अली अलैहिस्सलाम ने फरमाया, ज़बान अकल की तर्जुमान है। नंबर 3, ज़बान के नीचे। गररुल हुकुम, जिल नंबर 2, सफ़ा नंबर 507। हज़रत अली अलैहिस्सलाम ने फरमाया, इंसान अपनी ज़ुबान के नीचे छुपा हुआ है। नंबर 4, ज़ुबान पर काबू। गररुल हुकुम, जिल नंबर 2, सफ़ा नंबर 508। मौला अमीर अलैहिस्सलाम ने फरमाया, अपनी ज़बान को सीधा और काबू में रखो ताकि महफूज रहो। नंबर 5, हलाकत का सबब। गररुल हुकुम, जिल नंबर 2, सफ़ा नंबर 509। हज़रत अली بن ابی طالب علیہ السلام نے فرمایا، کتنے ہی انسانوں کو زبان نے ہلاک کر ڈالا۔ تشریح، انسان کو خداوند متعال نے جو نعمتیں دی ہیں ان میں سے ایک نعمت زبان ہے۔ اس زبان کے ذریعے انسان جنت بھی حاصل کر سکتا ہے اور جہنم بھی۔ اکثر گناہگان کبیرہ جو انسان دیے جاتے ہیں وہ زبان کے ذریعے سے انجام دیے جاتے ہیں، اور یہی زبان انسان کے دلوں کی ترجمانی کرتی ہے۔ گویا دل کچھ اس طرح بات کہتا ہے کہ جیسے لوگ سمجھ نہیں پاتے، اس لیے مترجم کی ضرورت ہے، اور وہ زبان یہ ہے۔ زبان کو قابو میں رکھیں تاکہ لرزشیں کم سے کم سرزد ہوں۔ زبان ہم سے اس چیز کا تقاضا کرے گی جس کا اس کو ہم نے عادی بنایا ہے۔ اگر گالی دینے کا عادی بنایا ہوگا تو وہ گالی بکے گی، اور اگر نیک بات تو ذکر الہی کا عادی بنایا ہوگا تو نیک بات اور ذکر الہی کرے گی۔ تلوار کی کاٹ کا زخم تو بند ہو سکتا ہے، لیکن زبان سے جو زخم لگایا جاتا ہے وہ کبھی پر نہیں ہوتا۔ اس وجہ سے مولا علی علیہ السلام نے فرمایا، لرزش زبان سنان سے زیادہ کاری زخم لگاتی ہے۔ اور قیامت کے دن یہی زبان جس سے ہم یہاں پر پھر جاتے ہیں، اب کچھ کہا تھوڑی دیر بعد انکار، ہمارے خلاف گواہی دے گی۔ خدا نے ہمیں یہ نعمتیں ذکر الہی کے لیے ادا کی ہے، تو اس سے زیادہ ذکر کریں۔ ہمیشہ اس زبان سے تسبیح الہی کرنی چاہیے۔ خدا سے دعا کرتے ہیں، بحق چہارہ معصومین علیہ السلام، ہمیں زبان پر قابو رکھنے اور اس سے ذکر الہی کرنے کی توفیق عطا فرما، آمین۔ واقعات نمبر ایک، بہترین اور بدترین۔ لقمان حکیم شروع میں بنی اسرائیل کے بزرگوں میں سے ایک شخص کے غلام تھے۔ ایک دن مالک نے ان کو حکم دیا کہ ایک بھیڑ ذبح کر کے اس کے جسم کا بہترین حصہ میرے پاس لے کر آؤ۔ لقمان حکیم نے دمبے کو ذبح کیا اور دل زبان اپنے مالک کو لا کر دے دی۔ پھر چند دنوں کے بعد مالک نے دوبارہ کہا کہ ایک بھیڑ کو ذبح کر کے اس کے جسم کا بدترین حصہ مجھے لا کر دو۔ حضرت لقمان نے حکم کی تعمیل کرتے ہوئے گوسفند کو ذبح کیا اور دل و زبان اپنے مالک کو لا کر دے دیا۔ مالک نے کہا، ظاہراً یہ دونوں ایک دوسرے کی ضد ہیں، کیونکہ ہمارے معاشرے میں تو یہی ہوتا ہے، زبان پر کچھ اور دل میں کچھ۔ حضرت لقمان حکیم نے فرمایا، اگر دل و زبان ایک دوسرے کی تصدیق کریں تو جسم کے بہترین حصے شمار ہوں گے، اور اگر مخالفت کریں تو اعضائے بدن کے بدترین حصے شمار ہوں گے۔ جب مالک نے حضرت لقمان علیہ السلام کی یہ حاکمانہ بات سنی تو بہت خوش ہوا اور حضرت لقمان علیہ السلام کو آزاد کر دیا۔ ہزاریک اخلاقی حکایات صفحہ نمبر 596، انسان ساز واقعات صفحہ نمبر 161۔ نمبر دو، بدزبانی کا انجام۔ موصل کے ایک شیعہ نے یہ روایت بیان کی ہے۔ اس نے کہا، میں نے حج پر جانے کا ارادہ کیا تو اپنے دوستوں اور ہمسایوں کو الوداع کہا، تو ایک ہمسائے احمد بن حمدون حارث غروری کے پاس گیا، جو موصل کا ایک معزز شخص سمجھا داتا تھا، لیکن حضرت علی علیہ السلام کا مخالف تھا۔ میں رسم دنیا نبھانے کے لیے اس کے پاس گیا اور اس سے کہا کہ میں بیت اللہ کی زیارت کے لیے جا رہا ہوں، اگر تمہیں مکہ و مدینہ سے کوئی چیز منگوانی ہو تو مجھے بتا دو، تمہارے لیے لیتا آؤں گا۔ یہ سن کر وہ گھر میں گیا اور قرآن مجید لے کر آیا۔ اس نے قرآن مجید میرے ہاتھ پر رکھا اور کہا، مجھ سے وعدہ کرو کہ جو میں کہوں گا اسے پورا کرو گے۔ پھر اس نے کہا، جب تم مدینہ پہنچو اور قبر رسول صلی اللہ علیہ وآلہ وسلم پر جاؤ تو میری طرف سے ان سے کہنا کہ آپ صلی اللہ علیہ وآلہ وسلم کو اپنی صاحبزادی فاطمہ زہرا علیہ السلام کے لیے علی علیہ السلام کے علاوہ اور کوئی رشتہ نہیں ملا تھا۔ آپ صلی اللہ علیہ وآلہ وسلم کو علی علیہ السلام میں کیا دکھائی دیا تھا کہ آپ صلی اللہ علیہ وآلہ وسلم نے اسے اپنا داماد بنا لیا تھا، جبکہ علی علیہ السلام سر سے گنجے تھے۔ بہرحال میں اپنے شہر سے روانہ ہو کر مکہ آیا، جہاں میں نے مناسک حج ادا کیے۔ پھر میں مدینہ منورہ مسجد نبوی صلی اللہ علیہ وآلہ وسلم میں گیا۔ حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کو میں نے سلام کیا اور حضرت صلی اللہ علیہ وآلہ وسلم سے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، मुझे ये पैगाम पहुंचाते हुए इंतहाई शर्मिंदगी हो रही है, लेकिन मेरे हमसाए ने मुझसे कुरान पर हलफ लेकर कहा था कि मैं आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में इसका ये पैगाम पहुंचाऊं। रात के वक्त जब मैं सोया हुआ था तो मुझे अमीर मोमिनीन अलैहिस्सलाम की ज्यारत नसीब हुई। आप अलैहिस्सलाम ने मुझे अपने साथ लिया और चश्मे जदन में मौसिल मेरे नासिबी हमसाए के घर ले आए। इस वक्त वो बिस्तर पर पड़ा सो रहा था। आप अलैहिस्सलाम ने छुरी से इसे ज़िबह किया जो आपके हाथ में थी। वो खून आलूद छुरी को इसके लिहाफ से साफ किया, जिसकी वजह से लिहाफ पर दो लकीरें बन गईं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने इसके दरवाजे के ऊपर वाले हिस्से को अपने हाथ से उठाया और दरवाजे के ऊपर इस छुरी को रख दिया। इसके बाद में नींद से बेदार हुआ तो मैंने अपने काफिले वालों को ये ख्वाब सुनाया और एक कॉपी में तारीख लिख ली। जब मैं सफर हज से वापस अपने शहर मौसल पहुंचा तो मैंने लोगों से अपने इस हाजनासिबी हमसाए के मुतालिक पूछा। लोगों ने बताया कि वो कत्ल हो चुका है। लोगों ने इसके कत्ल की वही तारीख बताई जिसे मैंने अपने कॉपी में लिखा था। लोगों ने बताया कि इसके कातिल का अभी तक कोई इल्म नहीं हुआ। पुलिस ने शुबे में पड़ोसियों को गिरफ्तार कर लिया है और वो इनसे इसके कत्ल की तफ्तीश कर रहे हैं। मैंने अपने साथियों से कहा, आओ हम पुलिस अफसर के पास चलें और इसे असल किस्सा बतलाएं ताकि बेगुनाह अफराद आज़ाद हो जाएं। हम पुलिस अफसर के पास गए और जो इसने ख्वाब में देखा था इनसे बयान किया। मेरे साथियों ने इसकी तस्दीक की और ख्वाब की तारीख के बारे में इसको बतलाया और उन्होंने कहा, पहली अलामत तो ये है कि आप इसके लिहाफ पर दो सुर्ख लकीरें पाएंगे और दूसरी ये कि छुरी छत के नीचे दरवाजे पर रखी हुई है। बस अफसर खुद आया और इसने दोनों अलामतें देखी। हज़रत अली अलैहिस्सलाम के इस एजाज से मौसिल के बहुत से लोगों ने मजहब शिया इख्तियार कर लिया और मकतूल के अकरबा ने भी अमीरुल मोमिनीन अलैहिस्सलाम की दोस्ती इख्तियार कर ली। कशकुरुल वस्तगीब जिल्द नंबर 45, नक़ अज़ बिहारुल अनवार जिल्द नंबर 42, सफ़ा नंबर 10। नंबर 32, सखावत आयात। नंबर 1, सखावत के असरात। सूरह बकरा आयत नंबर 274। तर्जुमा, जो लोग अपने माल को राह खुदा में रात में दिन में खामोशी और अलुल ऐलान खर्च करते हैं, इनके लिए खुदा के पास अज्र भी है और इन्हें ना कोई खौफ होगा और ना हुजन। नंबर 2, सखावत करने पर हरीस। सूरह इसरा आयत नंबर 29। तर्जुमा, और ख़बरदार ना अपने हाथों को गर्दनों से बंधा हुआ करार दो और ना बिल्कुल फैला दो कि आखिर में काबिले मलामत और खाली हाथ बैठे रह जाओ। नंबर 3, इर्स तकसीम करते वक्त सखावत। सूरह निसा आयत नंबर 7 और 8, मर्दों के लिए इनके वालदैन और अकरबा के तरके में एक हिस्सा है और औरतों के लिए भी इनके वालदैन और अकरबा के तरके में से एक हिस्सा है, वो माल बहुत हो या थोड़ा, यह हिस्सा बतौर फरीजा है। और अगर तकसीम के वक्त दीगर कराबतदारों एताम मसाकीन भी आ जाएं, तो इन्हें भी इसमें से बतौर रिस्क दे दो और इनसे नर्म और मुनासिब गुफ्तगू करो। नंबर 4, महर में सखावत। सूरह निसा आयत नंबर 4। तर्जुमा, औरतों का इनको महर अता कर दो, फिर अगर वो खुशी खुशी तुम्हें देना चाहें तो शौक से खा लो। नंबर 5, सखावत करने में मयाना रवि। सूरह मुदस्सिर आयत नंबर 6। तर्जुमा, और इस तरह एहसान ना करो कि तलबगार बन जाओ। रिवायात। नंबर 1, मुकर्रबीन की इबादत। गररुल हुकुम जिल्द नंबर 1, सफ़ा नंबर 197। मौलाए कायनात अलैहिस्सलाम ने फरमाया, राह खुदा में सखावत करना मुकर्रबीन की इबादत है। नंबर 2, कमाल सखावत। गररुल हुकुम जिल्द नंबर 1, सफ़ा नंबर 206। इमाम अली अलैहिस्सलाम ने फरमाया, सखावत का कमाल ये है कि जो कुछ मौजूद हो इसको राह खुदा में खर्च कर दो। नंबर 3, सख्ती में सखावत। गररुल हुकुम जिल्द नंबर 1, सफ़ा नंबर 198। हज़रत अली अलैहिस्सलाम ने फरमाया, सख्ती में सखावत करना बड़ी सखावत है। नंबर 4, सखावत की आफत। गररुल हुकुम जिल्द नंबर 1, सफ़ा नंबर 198। इमाम अली अलैहिस्सलाम ने फरमाया, بخشش و عطا کی آفت فضول خرچی ہے۔ نمبر 5، سرفرازی، قرار الحکم جلد نمبر 1 صفحہ نمبر 197۔ مولا علی علیہ السلام نے فرمایا، بہترین سرفرازی و سربلندی بخشش ہے۔ تشریح، بعض لوگوں کا خیال ہے کہ اگر سخاوت کی جائے اور لوگوں کو اپنا مال دے دیا جائے تو ان کے مال و ثروت کبھی جمع نہیں ہو سکتی۔ یہ وہم و خیال باطل و غلط ہے۔ کس طرح حضرت ابراہیم علیہ السلام اتنی بخشش و سخاوت کے باوجود بغیر مہمان کے کھانا نہیں کھاتے تھے اور کافی مال ان کے پاس تھا۔ اگر ہم سخاوت کریں تو اس کا فائدہ ہم ہی کو ہے۔ انبیاء اور ائمہ کی سیرت کا مطالعہ کریں تو پتہ چلتا ہے کہ وہ لوگ سخاوت کرنے کے باوجود غنی تھے اور وہ لوگوں کے محتاج نہ تھے۔ لوگ ان کے محتاج تھے، جب بھی ضرورت ہوتی ان کے در پر آتے۔ عدل اور جو سود و سخاوت میں یہی فرق ہے۔ عدالت یعنی صاحب حق کو اس کا حق مل جائے، اور سخاوت یہ ہے کہ اپنا مال راہ خدا میں خرچ کر دیا جائے۔ کیا جو مال راہ خدا میں خرچ ہو جاتا ہے، اس کے خرچ کرنے سے انسان خالی ہاتھ ہو جاتا ہے۔ جو مال خدا کی راہ میں چلا جائے، اس کو دوام ملتا ہے۔ جو لوگ خدا کی راہ میں مال دیتے ہیں، ان کو عزت و سرفرازی اور سربلندی ملتی ہے، اور جو لوگ بخل کرتے ہیں وہ ہمیشہ ذلیل و رسوا ہوتے ہیں، اور ایسے لوگوں کا پیٹ کبھی نہیں بھرتا۔ اگر انسان خدا کا قرب چاہتا ہے تو اسے چاہیے کہ سخاوت کرے۔ مال کو فنا سے بچانا چاہتا ہے تو اللہ کی راہ میں خرچ کرے۔ خدا سے دعا ہے بحق امام المتقین مولا محدین حضرت علی بن ابی طالب علیہ السلام، ہمیں سخاوت کرنے کی توفیق عطا فرمائے، آمین۔ واقعات، نمبر 1، سخاوت امام علی علیہ السلام۔ ایک دفعہ امام المتقین علی بن ابی طالب علیہ السلام خانہ کعبہ کا طواف کر رہے تھے۔ دیکھا کہ ایک جوان خانہ کعبہ کا غلاف پکڑے ہوئے دعا کر رہا ہے، خدایا مجھے 4000 درہم کی بہت سخت ضرورت ہے، 1000 درہم کا مقروض ہوں، 1000 درہم گھر کے لیے چاہیے اور 1000 درہم کی شادی میں خرچ کے لیے ضرورت ہے، اور 1000 درہم اپنے روزی کمانے کے لیے۔ حضرت علی علیہ السلام نے اس جوان کی آواز کو سنا اور فرمایا، تم نے انصاف سے کام لیا، جب مکے سے واپس جاؤ تو مدینے آ جانا، میں تمہاری ضرورت کو پورا کر دوں گا۔ جوان چند دنوں کے بعد مدینہ آیا اور لوگوں سے امام علی علیہ السلام کے گھر کا پوچھنے لگا۔ پہلی شخصیت جس سے اس نے امام علی علیہ السلام کا گھر پوچھا، وہ امام حسین علیہ السلام تھے۔ وہ جوان امام حسین علیہ السلام کے ساتھ حضرت علیہ السلام کے گھر کی طرف چل پڑا۔ راستے میں جوان نے پوچھا، آپ کون ہیں؟ حضرت امام حسین علیہ السلام نے فرمایا، میں حسین علیہ السلام بن علی علیہ السلام ہوں۔ میرے والد گرامی علی علیہ السلام ہیں، اور مادر گرامی فاطمہ علیہ السلام، اور جد بزرگوار پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم، اور میرے بھائی حسن مشتبہ علیہ السلام ہیں۔ اس جوان نے کہا، دنیا کی تمام سعادتیں تمہارے پاس ہیں۔ جب گھر پہنچے، عرب جوان نے امام حسین علیہ السلام سے عرض کیا، اپنے بابا سے جا کر کہو وہی جوان آیا ہے جس سے وعدہ کیا تھا کہ تمہاری حاجت کو پورا کروں گا۔ امام حسین علیہ السلام نے تمام ماجرا مولا کائنات علیہ السلام کو بتایا۔ امام علی علیہ السلام نے اس جوان کو گھر میں بلوایا اور سلمان کو اپنے پاس بلا کر فرمایا، میرے پاس ایک باغ ہے، اس کو فروخت کرنا چاہتا ہوں۔ سلمان لوگوں کے درمیان باغ فروخت کرنے گئے، آخر کار 12000 درہم کا وہ باغ فروخت ہوا۔ امام علی علیہ السلام نے پہلے 4000 درہم اس جوان کو دیے، باقی درہم مدینہ کے فقرا میں تقسیم کر دیے، اور خالی ہاتھ گھر واپس آ گئے۔ کنجبینہ معروف جلد نمبر 1 صفحہ نمبر 551، نقلس روزۃ الوائسین جلد نمبر 1 صفحہ نمبر 124۔ نمبر 2، خدا بھی سخاوت مند کو دوست رکھتا ہے۔ یمن سے ایک قافلہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی خدمت میں آیا۔ اس کارواں میں ایک شخص آن حضرت صلی اللہ علیہ وآلہ وسلم سے گستاخی سے پیش آیا۔ آن حضرت صلی اللہ علیہ وآلہ وسلم اس کی اس حرکت سے کافی غصے میں تھے، لیکن خلق عظیم کے مستحق نے تحمل کیا۔ اسی اثنا میں جبرائیل امین خدا کی طرف سے پیغمبر صلی اللہ علیہ وآلہ وسلم کے پاس وحی لے کر آئے کہ یہ شخص سخاوت مند ہے۔ جب رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے یہ سنا تو غصہ پی گئے اور اس شخص کی طرف رخ کر کے فرمایا، اگر جبرائیل مجھے یہ خبر نہ دیتے کہ تو ایک سخاوت مند شخص ہے اور لوگوں کو کھانا پہنچاتا ہے تو میں یقیناً تجھ سے اتنا ناراض ہوتا کہ لوگ تجھ سے عبرت حاصل کرتے۔ اس شخص نے کہا، کیا تمہارا خدا سخاوت کو پسند کرتا ہے؟ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، بے شک خداوند عالم سخاوت کو پسند کرتا ہے۔ میں گواہی دیتا ہوں کہ خدا کے سوا کوئی معبود نہیں اور آپ اللہ کے رسول ہیں۔ میں نے کبھی بھی کسی کو اپنے پاس سے خالی ہاتھ نہیں پلٹایا، کسی کو اپنے مال و غذا سے دور نہیں کیا۔ گنجبینہ معروف، جلد نمبر 1، صفحہ نمبر 552، نمبر 33، شکر آیات۔ نمبر 1، شکر عذاب سے دوری کا سبب۔ سورہ نساء آیت نمبر 147، ترجمہ، خدا تم پر عذاب کر کے کیا کرے گا اگر تم اس کے شکر گزار اور صاحبان ایمان بن جاؤ، اور وہ تو ہر ایک کے شکریہ کا قبول کرنے والا اور ہر ایک کی نیت کا جاننے والا ہے۔ نمبر 2، شکر کا حکم۔ سورہ بقرہ آیت نمبر 152، ترجمہ، اور ہمارا شکریہ ادا کرو اور کفران نعمت نہ کرو۔ نمبر 3، شکر گزار واقعی بہت کم ہے۔ سورہ سبا آیت نمبر 13، ترجمہ، اور ہمارے بندوں میں سے شکر گزار بندے بہت کم ہیں۔ نمبر 4، شکر نعمتوں میں اضافے کا سبب۔ سورہ ابراہیم آیت نمبر 7، ترجمہ، اگر تم ہمارا شکریہ ادا کرو گے تو ہم نعمتوں میں اضافہ کر دیں گے، اور اگر کفران نعمت کرو گے تو ہمارا عذاب بھی بہت سخت ہے۔ نمبر 5، شکر کرو۔ سورہ بقرہ آیت نمبر 172، ترجمہ، صاحبان ایمان، جو ہم نے پاکیزہ رزق عطا کیا ہے اسے کھاؤ، اور دینے والے خدا کا شکر ادا کرو اگر تم اس کی عبادت کرتے ہو۔ روایات۔ نمبر 1، ہمیشہ شکر۔ خیر الحکم، جلد نمبر 1، صفحہ نمبر 709، حضرت علی علیہ السلام نے فرمایا، ہمیشہ شکر ادا کرو تاکہ ہمیشہ نعمت ملتی رہے۔ نمبر 2، شکر نعمتوں کی افزائش کا سبب۔ قرار الحکم، جلد نمبر 1، صفحہ نمبر 712، حضرت علی علیہ السلام نے فرمایا، شکر نعمتوں کو بڑھاتا ہے۔ نمبر 3، شکر نعمت۔ قرار الحکم، جلد نمبر 1، صفحہ نمبر 712، حضرت امیر مومنین علیہ السلام نے فرمایا، شکر غنیمت ہے۔ نمبر 4، نعمتوں کی زینت۔ قرار الحکم، جلد نمبر 1، صفحہ نمبر 712، حضرت علی علیہ السلام نے فرمایا، شکر نعمتوں کی زینت ہے۔ نمبر 5، شکر عمل سے ظاہر۔ قرار الحکم، جلد نمبر 1، صفحہ نمبر 716، امام علی علیہ السلام نے فرمایا، مومن کا شکر اس کے عمل سے ظاہر ہوتا ہے۔ تشریح، شکر کا پہلا مرحلہ احساس و ادراک انعام خدا، اور دوسرا مرحلہ زبان تشکر ہے، اور آخری مرحلہ عملی ہے۔ شکریہ ہے، جیسا کہ روایات میں وارد ہوا ہے کہ شکر نعمت محرومات سے اجتناب کرنے کا نام ہے، کہ نعمت خدا کو حرام میں صرف کرنا ناشکری ہے، شکر نہیں۔ بعض حضرات کا خیال ہے کہ انسان نعمتوں کا شکر ادا کر لے تو دنیا میں ہی نعمتوں میں اضافہ ہو جائے گا، اور یہ کسی حد تک صحیح بھی ہے، لیکن عذاب شدید کا قرینہ آیات میں بتایا رہا ہے کہ اضافہ نعمت اور عذاب شدید دونوں آخرت میں ہیں۔ شکر نعمت اضافے کا سبب اور کفران نعمت عذاب شدید کا سبب ہے۔ انسان کو چاہیے کہ جتنا ہو سکے اس مالک کا شکریہ ادا کرے جس نے ہمیں نعمتیں دی ہیں۔ اس کی نعمتیں لامحدود ہیں اور ہمارا شکر بہت کم ہے۔ اگر ہم چاہتے ہیں کہ نعمتوں کو دوام رہے تو خدا کا شکر ادا کرے، ہر نعمت کے ملنے پر شکر، اور اس شکر پر بھی شکر کرے کہ خدایا تو نے مجھے شکر ادا کرنے کی توفیق دی۔ اگر اس طرح کریں گے تو یقیناً ہم نے شکر ادا کیا، اور شکر عملی کا بہترین نمونہ ہے۔ خدا سے دعا کرتے ہیں کہ بحق ائمہ طاہرین علیہ السلام ہمیں شکر ادا کرنے کی توفیق عطا فرما۔ آمین۔ واقعات. نمبر ایک، حضرت عیسیٰ علیہ السلام اور نابینا۔ حضرت عیسیٰ علیہ السلام نے ایک روز سیر و تفریح کرتے ہوئے ایک نابینا شخص کو دیکھا جو مختلف بیماریوں میں مبتلا تھا۔ نابینا کے علاوہ جزام، برس اور دو طرف سے بدن فالج میں اور زمین گیر بھی ہے، اس کے باوجود بار بار یہ کہہ رہا تھا، خدایا تیرا شکر ہے کہ تو نے مجھے بہت سی بیماریوں سے بچایا ہوا ہے۔ حضرت عیسیٰ علیہ السلام نے اس سے کہا، تو ہر بیماری میں مبتلا ہے، بس کون سی بیماری ایسی ہے جس میں تو مبتلا نہیں ہے جو تو اس قدر شکر ادا کر رہا ہے؟ نابینا نے کہا، میں اس سے بہتر ہوں جو میری طرح خدا کی معرفت نہیں رکھتا، اس سے وجہ سے میں خدا کا شکر ادا کر رہا ہوں۔ حضرت عیسیٰ علیہ السلام نے فرمایا، تو نے سچ کہا، اپنے ہاتھ مجھے دو۔ اس نابینا نے اپنا ہاتھ حضرت عیسیٰ علیہ السلام کو تھمایا۔ اچانک حضرت عیسیٰ علیہ السلام کو ہاتھ تھماتے ہی وہ شخص باعجاز عیسیٰ علیہ السلام تمام بیماریوں سے نجات پا گیا اور حسین و جمیل صورت پیدا کر لی۔ اس کے بعد وہ شخص حضرت عیسیٰ علیہ السلام کے ساتھیوں میں سے ہو گیا۔ اس میں کوئی شک نہیں کہ شکر نعمت نعمتوں میں اضافے کا سبب ہے۔ گنجبینۂ معروف، جلد نمبر ایک، صفحہ نمبر 581، نقل ازکشکول، شیخ بھائی رحمت اللہ علیہ، صفحہ نمبر 499۔ نمبر دو، شکر نعمت۔ معمر بن خلود امام علی رضا علیہ السلام سے روایت نقل کرتا ہے کہ حضرت نے فرمایا، میں اسرائیل میں سے ایک شخص نے خواب میں دیکھا کہ اس کے پاس کوئی شخص آیا اور اس نے کہا، تیری عمر میں آدھی زندگی آرام و سکون اور خوشی میں گزرے گی اور آدھی زندگی پریشانی اور تنگ دستی میں، اب تیری مرضی ہے جس کا چاہے پہلے انتخاب کر لے۔ اس شخص نے کہا، میرے ساتھ میری شریک حیات زوجہ بھی ہے، ضروری ہے کہ پہلے اس سے مشورہ کر لوں۔ جب صبح ہوئی تو اس نے اپنی بیوی سے کہا، رات میں نے خواب میں دیکھا، ایک شخص کو دیکھا جس نے مجھ سے کہا، تیری آدھی زندگی میں خوشیاں اور آدھی زندگی میں پریشانیاں ہیں، اب تیری مرضی جس کو بھی پہلے انتخاب کر۔ اس کی بیوی نے کہا، پہلے آرام و سکون اور خوشی کی زندگی کو انتخاب کر۔ اس نے اپنی زوجہ کی بات پر عمل کیا اور خوشیوں کی زندگی کو منتخب کیا۔ جب اس نے یہ کام کیا اور دنیا اس کی طرف آئی اور نعمتیں ملنا شروع ہوئیں تو اس کی بیوی اس سے کہتی، دیکھ فلاں فلاں رشتہ دار نیاز مند ہے، اس کی مدد کر۔ اس طرح اس کو بھی جو نعمتیں ملتی وہ غریبوں اور محتاجوں کی مدد کرتا اور ہر نعمت کے ملنے پر خدا کا شکر ادا کرتا۔ اسی طرح اس کی آدھی زندگی خوشیوں میں گزر گئی۔ جب دوسری آدھی زندگی شروع ہوئی تو اس کی بیوی نے کہا، خدا نے ہمیں نعمتیں دی اور ہم نے اس کا شکر ادا کیا، اور خدا اپنے وعدے پر بہترین وفا کرنے والا ہے۔ یہی شکر نعمت غریبوں اور محتاجوں، عزیز و اقارب کی مدد کرنا سبب بنا کہ اس کی دوسری آدھی زندگی بھی خوشیوں اور وسعت رزق میں گزری۔ چہل حدیث، جلد نمبر ایک، صفحہ نمبر 29، شرح زیارت امین اللہ، صفحہ نمبر 315، انسان ساز واقعات، صفحہ نمبر 79۔